بسم الله الحمد لله والصلاة والسلام على رسول الله وعلى آله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي السلام عليكم ورحمة الله وبركاته ما شاء الله كيف ہیں آپ سب فائن الحمد لله اچھا آج ہم لوگ جس ٹاپک پہ بات کر رہے ہیں وہ بیسیکلی اس مہینے کے اعتبار سے ہے. ربیع الاول کا مہینہ چل رہا ہے اور عام طور پہ لوگ جو ہیں وہ 12 ربیع الاول کو ایسوسیٹ کرتے ہیں نبی کریم صلی اللہ علیہ وسلم کی برتھ ڈے کے ساتھ. سو انشاءاللہ آج ہم اس کے بارے میں تھوڑی سی بات کریں گے کہ واقعی میں نبی کریم صلی اللہ علیہ وسلم سے محبت کس طرح کی جاتی ہے اور کیسے ہم اللہ تعالیٰ کو بتا سکتے ہیں کہ واقعی ہمیں نبی کریم صلی اللہ علیہ وسلم سب سے زیادہ اچھے لگتے ہیں. تو پہلی بات یہ کہ نبی کریم صلی اللہ علیہ وسلم سے محبت جو ہے نا وہ ہمیں ہر چیز سے زیادہ ہونی چاہیے, ہر چیز سے زیادہ. یعنی ہمارا جو ایمان ہے نا وہ کمپلیٹ نہیں ہو سکتا جب تک کہ ہمیں نبی کریم صلی اللہ علیہ وسلم اپنے ماں باپ سے, اپنے بہن بھائیوں سے, اپنے ٹوائز سے زیادہ اور اپنے آپ سے بھی زیادہ پسند ہوں. تو جب یہ چیز ہوگی تو کیا ہوگا کہ یعنی صحابہ سے بھی نا نبی کریم صلی اللہ علیہ وسلم نے, آپ نے ایک دفعہ کہا کہ یا رسول اللہ مجھے نا آپ سب سے زیادہ اچھے لگتے ہیں, ہر چیز سے زیادہ اچھے لگتے ہیں سوائے میرے اپنے آپ کے. انہوں نے کہا کہ مجھے اپنا آپ سب سے اچھا لگتا ہے اور اس کے بعد آپ. تو پروفیٹ صلی اللہ علیہ وسلم نے کیا کہا ان کو کہ بالکل ٹھیک کہہ رہے ہو عمر, صحیح کہہ رہے ہو. انہوں نے کہا نہیں عمر, جب تک تمہیں میں اپنے سے بھی زیادہ پسند نہ آ جاؤں تب تک تمہارا ایمان کمپلیٹ نہیں ہو سکتا. پھر عمر بن خطاب نے تھوڑا سا سوچا اور پھر انہوں نے کہا کہ جی یا رسول اللہ اب مجھے نا آپ اپنے آپ سے بھی زیادہ پسند ہیں. اچھا میں آپ کو بتاؤں کہ عام طور پہ نا جو سائیکالوجسٹ ہوتے ہیں, جو لوگ میڈیکل سائنس میں ہوتے ہیں, جو لوگ سوشل سائنٹسٹ ہوتے ہیں, وہ یہ کہتے ہیں کہ واقعی یہ بات سچ ہے کہ ہمیں اپنا آپ جو ہے نا وہ سب سے زیادہ پسند ہوتا ہے عام طور پہ. یعنی جب بھی کبھی بات آتی ہے نا کہ ہمیں سب سے زیادہ اصل میں کون پسند ہے تو ہمیں اپنا آپ پسند ہوتا ہے. اس کی میں ایک چھوٹی سی مثال دیتا ہوں آپ کو, اس کو بولتے ہیں سیلف پریزرویشن. یعنی جب آپ کے اوپر خدا نہ خواستہ اگر آپ یہاں بیٹھے ہوں اور ایک اسپائڈر آپ کے اوپر چڑھ جائے, اللہ نہ کرے ایسا ہو, لیکن امیجن کریں کہ اگر آپ کے اوپر اسپائڈر چڑھ جائے تو آپ کیا کرتے ہو, ایک دم سے ایسے کرو گے نا چاہے دوسرے پہ ہی گر جائے جا کے. تو ساتھ آپ کے آپ کا بیسٹ فرینڈ تھا, آپ نے اسپائڈر اٹھا کے اس کو پھینک دیا. حالانکہ ابھی تھوڑی دیر پہلے آپ اس کو یہ کہہ رہے تھے کہ تم میرے بیسٹ فرینڈ ہو, اینڈ آئی ریلی لائک یو اینڈ یو آر ویری نائس, لیکن جب اسپائڈر آپ پہ چڑھا آپ نے اس پہ پھینک دیا. کیونکہ آپ کو نہ کاٹے اس کو کاٹ جائے خیر ہے, اگر خدا نہ خاصا زمین پہ کوئی چھپکلی آ جائے اور آپ کے اوپر چڑھ جائے تو آپ نے پکڑ کے اپنے دوست پہ پھینک دی. حالانکہ چڑھ تو آپ پہ رہی تھی وہ, تو آپ نے یہ نہیں کہا کوئی بات نہیں میرے پہ چڑھ جائے خیر ہے آپ بچ جاؤ. ایسے ہی ہوتا ہے نا, دوسرے پہ اٹھا کے پھینک دیتے ہیں. تو اصل میں نا ہمارے ساتھ ہوتا بھی ہے کہ ہم لوگ جب کوئی بھی مصیبت آتی ہے نا تو ہم اپنے آپ کو سب سے پہلے بچاتے ہیں. مثال کے طور پہ خدا نہ خاصا اگر آپ کہیں گاڑی پہ جا رہے ہیں یا سائیکل پہ جا رہے ہیں اور کوئی بندہ آپ سے ٹکر مارنے لگا تو ہم سب سے پہلے اپنے منہ کے آگے ہاتھ لے کے آتے ہیں, اپنے آپ کو بچاتے ہیں. ہم یہ نہیں کرتے کہ سب سے پہلے اپنے بھائی کو پکڑ لیتے ہیں کہ اس کو کچھ نہ ہو جائے. حالانکہ بھائی ہمیں بہت پسند ہے لیکن سب سے پہلے پھر بھی ہم اپنے آپ کو بچاتے ہیں, کیونکہ انسان جو ہے نا وہ فطرتی طور پہ اپنے آپ سے زیادہ محبت کرتا ہے. تو عمر بن خطاب جو ہیں وہ نبی کریم صلی اللہ علیہ وسلم کو وہ بات بتا رہے تھے جو واقعی میں سائیکولوجیکلی بھی سچ ہے, لیکن پھر جب انہوں نے بتانا کہ نہیں عمر تمہیں زیادہ پیار کرنا ہوگا, پھر انہوں نے سوچا اور فیصلہ کیا کہ ہاں مجھے آپ سب سے زیادہ پسند ہے, کہ اگر کبھی یہ معاملہ آ جائے کہ میری جان ہو اور آپ کی جان ہو تو میں آپ کو بچاؤں گا, میں آپ کا خیال زیادہ کروں گا, آپ کی بات کو زیادہ امپورٹنس دوں گا. اور اسی لیے ہمیں ایسے کئی واقعات ملتے ہیں جب صحابہ جو تھے نا وہ نبی کریم صلی اللہ علیہ وسلم کے آگے آ جاتے تھے اور سارے تیر ان کو لگ جاتے تھے اور وہ خود مار کھا لیتے تھے لیکن پروفیٹ صلی اللہ علیہ وسلم کو کچھ نہیں ہونے دیتے تھے. دس از وائی دے لوڈ ہیم مور دین دیم سیلفز, ورنہ اگر مور نہ کرتے تو کہتے کوئی بات نہیں ان کو لگ جائے خیر ہے ہم بچ جائیں نا, لیکن ایسا انہوں نے بالکل بھی نہیں کیا. تو بلکہ صحابہ کی محبت تو اتنی زیادہ تھی کہ جو کام پروفیٹ صلی اللہ علیہ وسلم نے ان کو بتائے ہوئے بھی نہیں تھے لیکن خود کرتے تھے وہ کام بھی صحابہ کرتے تھے. ایک دفعہ عبداللہ بن عمر جو ہیں وہ کہیں سے جا رہے تھے تو اونٹ پہ بیٹھے ہوئے تھے نا, تو اونٹ پہ بیٹھے ہوئے جا رہے ہیں تو کہیں سے سفر کر رہے ہیں, تو اونٹ پہ بیٹھے بیٹھے انہوں نے ایسے کیا پھر ایسے ہو گئے. تو ان کے ساتھ جو صحابی تھے انہوں نے کہا یہ آپ نے کیا کیا, انہوں نے کہا ایکچولی نا یہاں سے میں ایک دفعہ بہت پہلے گزرا تھا تو پروفیٹ صلی اللہ علیہ وسلم میرے ساتھ تھے, تو اس ٹائم پہ نا یہاں سے ایک برانچ گزر رہی تھی, ایک درخت کی ٹہنی گزر رہی تھی. تو پروفیٹ صلی اللہ علیہ وسلم جب وہاں تک پہنچے تو انہوں نے ایسے جھکے تھے اور ٹہنی سے پھر اوپر ہو گئے نا, تو کہتے ہیں کہ اب تو ٹہنی نہیں ہے لیکن مجھے نبی کریم صلی اللہ علیہ وسلم یاد آ رہے تھے تو میں نے بھی انہی کی طرح بالکل ایسے کیا. حالانکہ یہ کوئی ایسی چیز نہیں جو نبی نے حکم دیا تھا کہ تم نے ایسے ہی کرنا ہے جب بھی گزرو اور ٹہنی ہو یا نہ ہو وہاں سے جھک کے جانا, نہیں کہا تھا. لیکن ان کی محبت اتنی زیادہ تھی. اسی طرح سے ہمیں پتا ہے کہ صحابہ کبھی کبھار سفر کرتے کرتے کسی جگہ پر رک جاتے ہیں تو لوگ پوچھتے آپ یہاں کیوں رک رہے ہیں, تو کہتے تھے ہم نے یہاں پہ نبی کریم صلی اللہ علیہ وسلم کو رکتے دیکھا تھا اس لیے ہم بھی رک رہے ہیں. حالانکہ کوئی نیڈ نہیں ہے رکنے کی, لیکن اس لیے رک رہے ہیں کیونکہ یہاں پہ نبی رکا کرتے تھے. تو میں آپ کو بتا رہا ہوں کہ پھر اگر کوئی نبی نے حکم دیا ہو تو کتنی زیادہ اس کو وہ مانیں گے. اگر نبی کریم صلی اللہ علیہ وسلم کوئی ان کو حکم دے دیں, کوئی ٹاسک دے دیں, تو کتنی جلدی وہ آپ صلی اللہ علیہ وسلم کی بات مانتے, کیونکہ ان کی وہ باتیں بھی مان رہے ہیں جن کا آپ نے حکم بھی نہیں دیا ہوا. اب پتہ چلا صحابہ کو کہ نبی کریم صلی اللہ علیہ وسلم کو نا پمپکن پسند ہے, کدو جو ہوتا ہے نا وہ ان کو پسند ہے کھانے میں, تو سارے صحابہ کا فیوریٹ ڈش وہی بن گئی. بیکاز دا پروفیٹ صلی اللہ علیہ وسلم لائکڈ اٹ. میں اس کی آپ کو چھوٹی سی مثال دیتا ہوں. آج چونکہ ہم لوگ تھوڑا سا سیرت سے دور ہیں, میں آپ کو بتاؤں کہ جس طرح ہمارے آج کل جو رول ماڈلز بنے ہوئے ہیں نا وہ کرسٹیانو رونالڈو اور میسی اور قسم کے لوگ ہیں, ٹھیک ہے. سو اگر کرسٹیانو رونالڈو کل کو کہنا کہ جی میں کدو کھاتا ہوں تو دنیا بھر کی آدھی عوام کدو کھانا شروع کر دے گی. کیوں؟ کیونکہ رونالڈو نے کہہ دیا نا. اگر میسی کہے کہ جی مجھے لسی بڑی پسند ہے کہ میں ہر میچ سے پہلے دو گلاس لسی پی کے جاتا ہوں, تو کیا ہوگا؟ آدھی سے زیادہ عوام دنیا کی لسی پینا شروع کر دے گی. اور اسی لیے آپ کو پتا ہے کہ یہ سارے برانڈز جو ہیں ان کو ایڈز دکھاتے ہیں نا. دیکھو شاہد آفریدی کا ایڈ آتا ہے کہ شاہد آفریدی ہیڈ اینڈ شولڈر سے بال دھوتا ہے. اب شاہد آفریدی اگر ہیڈ اینڈ شولڈر سے بال دھو رہا ہے, آدھی عوام ہیڈ اینڈ شولڈر پہ آ گئی ہے. حالانکہ ریئل لائف میں ہو سکتا ہے وہ ہیڈ اینڈ شولڈر سے بال نہ دھوتا ہو, لیکن وہ آپ کو بتاتے ہیں کہ دیکھو تمہارا رول ماڈل شاہد آفریدی ہے نا, تو اب شاہد آفریدی اگر کچھ بھی کہہ گئے نا ہم نے وہی کرنا ہے کیونکہ ہم نے اس کو اپنا رول ماڈل بنایا ہوا ہے. تو صحابہ کے لیے رول ماڈل کون تھا؟ نبی کریم صلی اللہ علیہ وسلم. صحابہ کے لیے رول ماڈل نبی کریم صلی اللہ علیہ وسلم تھے. تو جو بھی آپ کہتے جو بھی آپ کرتے صحابہ اس کو فالو کرتے. اب مجھے بتائیں کہ صحابہ کو نبی کریم صلی اللہ علیہ وسلم سے پیار تھا کہ نہیں تھا؟ تھا نہیں, بہت زیادہ پیار تھا. چھوٹا موٹا پیار نہیں تھا, بہت زیادہ پیار تھا. اتنا زیادہ کہ ہم سوچ نہیں سکتے. اب ہم دیکھتے ہیں کہ انہوں نے کیسے اس پیار کا اظہار کیا. اللہ سبحانہ تعالیٰ قرآن مجید میں آیت آتی ہے, اللہ تعالیٰ فرماتے ہیں قل ان کنتم تحبون اللہ فتبعونی یحببکم اللہ ویغفر لکم ذنوبکم. اللہ تعالیٰ فرماتے ہیں کہ ان سے کہہ دو کہ اگر یہ واقعی اللہ سے پیار کرتے ہیں نا, اگر آپ اور میں یہ کہتے ہیں کہ ہم اللہ سے پیار کرتے ہیں تو اس پیار کا شو کیسے ہوگا؟ تو پھر نبی کی اتباع کرو, نبی کی پیروی کرو. جیسا نبی کرتے ہیں ویسا ہی تم بھی کرو اگر تم شو کرنا چاہتے ہو کہ تمہیں واقعی اللہ سے پیار ہے. کیونکہ دیکھیں زبانی زبانی کہنا تو بہت آسان ہوتا ہے نا. اگر میں کہتا ہوں کہ اپنی امی سے کہتا ہوں کہ امی آئی لو یو, لیکن جب مجھے ٹائم ملتا ہے میں امی کے ساتھ ٹائم نہیں گزارتا, امی کی بات نہیں مانتا, ہمیشہ امی کی نافرمانیاں کرتا ہوں, تو پھر یہ باتیں کرنا تو امی کہیں گی بیٹا یہ کس قسم کا پیار ہے کہ تم میری نافرمانیاں کرتے ہو. کہتے تو یہ ہو کہ آئی لو یو, امی آپ بہت اچھی ہیں, آپ بہت پیاری ہیں, لیکن جو میں تمہیں کام کہتی ہوں وہ تم نہیں کرتے, میرے ساتھ کوئی ٹائم نہیں گزارتے, میرے سے بدتمیزی سے بات کرتے ہو, یہ کس قسم کا پیار ہے؟ تو بات یہ کہ جب آپ ایکشنز, وہ کہتے ہیں نا انگلش میں ایکشنز سپیک لاؤڈر دین ورڈز, ٹھیک ہے, ایکشن سپیک لاؤڈر دین ورڈز. باتیں کرنا تو بہت آسان ہے, عمل اصل میں بات ہوتی ہے کہ کیا آپ کا عمل کیسا ہے. تو اللہ سبحانہ تعالیٰ یہ فرما رہے ہیں قرآن مجید میں کہ اگر آپ واقعی میں اللہ سے پیار کرتے ہو نا تو نبی کریم صلی اللہ علیہ وسلم کی طرح ہو جاؤ, ان کی طرح بن جاؤ. کیونکہ اللہ کو تمام مخلوق میں سب سے زیادہ کون پسند تھا؟ نبی کریم صلی اللہ علیہ وسلم. یعنی تمام انسانوں میں دیکھ لو, تمام فرشتوں میں دیکھ لو, تمام جنوں میں دیکھ لو, اللہ کو سب سے زیادہ جو محبوب ہے نا وہ نبی کریم صلی اللہ علیہ وسلم ہے. تو اگر آپ ان کی طرح بننے کی کوشش کریں گے تو آپ بھی اللہ کو محبوب ہو جائیں گے. تو اللہ تعالیٰ فرماتے ہیں قل ان کنتم تحبون اللہ فتبعونی, نبی کی اتباع کرو, پھر کیا ہوگا؟ یحببکم اللہ, پھر اللہ تم سے پیار کرے گا, وہ یغفر لکم ذنوبکم, اور تمہارے گناہوں کو معاف کر دے گا. تو اگر ہم چاہتے ہیں کہ اللہ ہم سے پیار کرے, اللہ ہمارے گناہوں کو معاف کر دے, تو ہمیں کیا کرنا چاہیے؟ ہمیں نبی کریم صلی اللہ علیہ وسلم کی سنت کو فالو کرنا چاہیے, ہمیں ان کی طرح بننا چاہیے, اور جو انہوں نے طریقہ بتایا وہ کرنا چاہیے. تو اصل میں پیار کیسے ہوتا ہے, پیار کی کیسے دکھایا جاتا ہے؟ جس سے انسان محبت کرتا ہے اس کے طریقے پہ آ جاتا ہے, ٹھیک ہے, جس سے بھی انسان محبت کرتا ہے اس کے طریقے پہ آ جاتا ہے. اچھا ابھی ریسنٹلی بہت لوگ ہیں جو معاشرے میں آتے ہیں اور وہ کہتے ہیں کہ جی ہم نبی سے بہت پیار کرتے ہیں, ہم عاشق رسول ہیں. और आपने देखा होगा रिसेंटली लोगों ने कुछ अर्से पहले सड़कें भी बंद हो गई, रोड ब्लॉक हो गए, स्कूल की छुट्टी भी हो गई, ठीक है ना। तो ये क्यों हुआ था? क्योंकि कुछ लोग कह रहे थे कि जी हम नबी से प्यार करते हैं, तो नबी से प्यार अपनी जगह पे और हम उनके जज्बों की बहुत कदर करते हैं, और कभी भी कोई इंसान अगर नबी के खिलाफ कोई बात करे या नबी की गुस्ताखी करे तो यकीनन हमें उसके खिलाफ प्रॉपर एक्शन लेना चाहिए। लेकिन इसका ये मतलब नहीं है कि आप लोगों को, जो आम लोग हैं, उनको तकलीफ पहुंचाएं, क्योंकि ये नबी की सुन्नत नहीं है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अपने टाइम में बहुत सारे ऐसे वाकयात हुए, लेकिन आपने ये नहीं किया कि सारा सिस्टम बंद कर दो, सबको रोक दो, आम इंसान को नुकसान पहुंचाओ, ऐसा नहीं। ठीक है, जो नबी की सुन्नत है उसको फॉलो करना चाहिए कि लोगों के लिए प्रॉब्लम क्रिएट ना करें। हाँ, जो प्रॉब्लम मेकर्स हैं, जो ट्रबल मेकर्स हैं, उनके खिलाफ एक्शन होना चाहिए, लेकिन आम लोग जो जिनका कसूर कुछ नहीं है उनको उसकी तकलीफ देना ये बात ठीक नहीं होगी। अच्छा, अब ये कि ये जो 12 रबीउल अव्वल की डेट है, कि कहा जाता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बर्थडे इस दिन होती है और आप इस दिन पैदा हुए, इसके बारे में हमें क्या मालूम है? तो अगर हम लोग हिस्टोरिकली बात करें तो ये जो डेट है, ये इसको हम बोलते हैं हाईली कंटेस्टेड है। ये डेट जो है ना, ये इसमें उलमा का बहुत सख्त इख्तिलाफ है कि 12 जो है, 12 रबीउल अव्वल उनकी डेट ऑफ बर्थ है या नहीं है। ये बात तो कंफर्म है, ये तो सबका इस पे इजमा है, कंसेंसस है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम 12 रबीउल अव्वल को दुनिया से रुखसत हो गए थे। ये तो कंफर्म बात है, इसमें तो कोई दो राय नहीं है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफात का दिन था, आप दुनिया से चले गए 12 रबीउल अव्वल को। लेकिन जो उनका यौम पैदाइश है या जो उनकी पैदाइश का दिन है, उसमें इतना इख्तिलाफ है कि बाज़ उलमा कहते हैं शायद वो रबीउल अव्वल में पैदा ही नहीं हुए, कुछ का ये ख्याल है शायद रमजान में पैदा हुए थे। और चलिए, अगर आप, और ये पता कि वो आमल फील में पैदा हुए थे, ये हमें पता है कि ही वॉज बॉर्न इन द ईयर ऑफ द एलिफेंट, जब ये अब्रहा का लश्कर आया था, और ये उस साल में पैदा हुए थे। महीने के बारे में थोड़ा सा इख्तिलाफ है, जो कि ज्यादा उलमा ये कहते हैं रबीउल अव्वल में थे, लेकिन डेट्स के बारे में कुछ ने कहा 9 तारीख है, कुछ ने कहा 8 है, कुछ ने कहा 10 है, कुछ ने कहा 2 तारीख है, कुछ ने कहा 17th है, कुछ ने कहा 22nd है। तो इसके बारे में ना देयर इज अ ह्यूज डिफरेंस ऑफ ओपिनियन। तो 12 की डेट कंफर्म नहीं है, तो अगर कोई बंदा मना भी ले तो हम तो कहते हैं कि आप और कुछ मनाए ना मनाए, आप कम से कम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफात का दिन तो सेलिब्रेट कर रहे हैं। उस दिन पे तो आप लाइटें लगा रहे हैं, बत्तियां लगा रहे हैं, मिठाइयां बांट रहे हैं। तो अगर हम फॉर द सेक ऑफ आर्ग्यूमेंट अज्यूम कर भी लें कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम 12 को ही पैदा होते हैं, लेट्स अस्यूम, तो मुझे बताएं कि अगर एक इंसान के एक दिन में ना एक ही तारीख को उसके फादर की बर्थ भी उसी दिन हुई हो और उसके फादर की डेथ भी उसी दिन हुई हो, तो उसके फादर के जाने के बाद वो उस डे को सेलिब्रेट करेगा या उस दिन वो उदास होगा? सहाबा कराम फरमाते हैं, सईद आयशा फरमाती है रज़ी अल्लाह अन्हा, हमारे लिए सबसे ज्यादा गम का दिन ये दिन था, 12 रबीउल अव्वल का सबसे ज्यादा गम का दिन था, जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुनिया से चले गए, हमें लगा कि हमारी जिंदगी खत्म हो गई है। कई साहबा ने कहा काश हम लोग इस दिन से पहले मर जाते, कई साहबा के अकवाल मिलते हैं, उन्होंने कहा काश हम ये 12 रबीउल अव्वल आने से पहले ही मर जाते कि हमें ये दिन ना देखना पड़ता जिस दिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम चले गए और हमारे से वही का सिलसिला खत्म हो गया। क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर वही आती थी, वो आपको बातें बताते थे अल्लाह की, तो वो सिलसिला खत्म हो गया। तो कहते हमारे लिए बड़ी उदासी का दिन था और ये उनको कितने अरसे तक याद रहा। सईदना बिलाल जो है ना, वो रो रो के मदीना ही छोड़ के चले गए, उन्होंने कहा जी मैं यहां रह ही नहीं सकता, अजान देना छोड़ दिया आपने, आपने कहा मैं अजान नहीं दे सकता क्योंकि नबी चले गए। तो एक आम आदमी भी जब सोचता है ना कि अगर चलो हम मान भी लें, पहली बात तो ये कि 12 रबीउल अव्वल के बारे में कन्फर्म डेट भी ये नहीं है, और अगर मान भी लें किस दिन पैदा हुए थे, तो फिर भी ज्यादा बड़ा वाकया क्या है? पैदाइश का वाकया तो चले हर इंसान की पैदाइश होता है, लेकिन जब उसकी वफात होती है तो इंसान को वो याद रहता है क्योंकि आखिरी इवेंट वही था जो आपको याद रहेगा। तो उसकी डेथ एनिवर्सरी पे बंदा सेलिब्रेशन नहीं करता, मिठाइयां नहीं बांटता, लाइटें नहीं दिखाता कि जी आज जश्न का दिन है। और एक और मैं बात ऐड करूं कि नबी की पैदाइश, जब हम कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद इबन अब्दुल्लाह, जब मोहम्मद इबन अब्दुल्लाह पैदा हुए तो जश्न तो कुफार ने भी मनाया था, मुशरिकीन ने भी मनाया था। क्यों? क्योंकि वहां पर रवाज ये था कि जब बेटे की पैदाइश पे वो लोग ज्यादा मतलब सेलिब्रेट करते थे, बेटी के पैदाइश पे उनके मुंह लटक जाते थे, ये अल्लाह ताला कुरान में भी जिक्र करते हैं। तो नबी जब पैदा हुए एज मोहम्मद इबन अब्दुल्लाह तो सेलिब्रेशन कुफार ने भी की, लेकिन जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद और रसूलुल्लाह बने तो यही कुफार आपके दुश्मन हो गए। तो हमारे लिए जो असल इवेंट है ना, वो नबी की जो रसालत है वो है, असल इवेंट वो है, क्योंकि उससे पहले तो सारे ही उनके साथ ठीक थे, لیکن جب آپ نے کہا نا کہ میں محمد رسول اللہ ہوں, میرے پاس وہی آ رہی ہے اور اب ہم یہ کریں گے جو اللہ کا حکم ہے, تو یہی ان کے فیملی ممبرز خراب ہو گئے, مطلب ان کے خلاف ہو گئے. ابو لہب کے بارے میں آیات نازل ہو گئی, تب بت یدا ابی لہب و تب, یعنی برباد ہو جائے ابو لہب, ٹوٹ جائے اس کے ہاتھ. یعنی سبحان اللہ, دیکھیں کہ اپنے فیملی ممبرز خلاف ہو گئے, وہی فیملی ممبر جو سیلیبریٹ کیا کرتے تھے وہ خلاف ہو گئے, کیونکہ اب آپ محمد رسول اللہ بن گئے, کیونکہ اب آپ نے کہا کہ میری بات نہیں چلے گی, چلے گا وہ جو اللہ کا حکم ہوگا. تو اصل بات یہ کہ ہم لوگ یہ چیز اس پہ خوشی کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم ہمارے لیے آخری رسول بن کر آئے, ہمارے لیے گائیڈنس لے کر آئے. تو یہ جو 12th ربیع الاول کا مسئلہ ہے, کہ میں نے آپ کو سمجھا دیا کہ اس کے بارے میں ڈیٹس میں سخت اختلاف ہے, تو اگر کوئی مناتا بھی ہے تو وہ میں کہتا ہوں کہ آپ اپنی ہسٹری بکس کی طرف ریفر کریں اور دیکھیں کہ واقعی میں آپ کون سا ڈے سیلیبریٹ کر رہے ہیں اور یہ کیا ہے کہ نہیں ہے. اور اسی اعتبار سے میں آپ کو ایک چیز بتاتا ہوں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ تم لوگ جو ہے نا, مسلمان امت جو ہے, تم لوگ فالو کرو گے اپنے سے پچھلی قوموں کو, یعنی جوز کو اور کرسچنز کو, انچ بائی انچ, ہینڈ اسپینڈ بائی ہینڈ اسپینڈ, یعنی آہستہ آہستہ فالو کرو گے, حتیٰ کہ اگر وہ لوگ ایک چھپکلی کے سوراخ میں بھی گھس جائے نا, کہیں کسی جہاں بل ہوتا ہے نا چھپکلی کا, ادھر بھی گھس جائے تو تم ان کے پیچھے وہاں گھس جاؤ گے. اس کا مطلب کیا ہوا کہ دیکھو کہ جس طرح کرسچنز نے نا عیسیٰ علیہ السلام کی برتھ ڈے منائی اور کہا کہ وہ 25 دسمبر کو پیدا ہوئے, حالانکہ تمام ہسٹورینز اس بات پہ متفق ہیں کہ عیسیٰ علیہ السلام جو ہیں وہ سردیوں میں پیدا نہیں ہوئے, گرمیوں میں پیدا ہوئے تھے, کیونکہ حضرت مریم کا واقعہ ایون جو قرآن میں آتا ہے, جب کھجوریں پک چکی تھیں, کھجوریں پکتی گرمیوں میں, سردیوں میں کھجوریں نہیں پکتی, کھجوریں جو ہے نا گرمیوں جو ہے سردیوں میں کچی ہوتی ہیں, تو جو ہے نا قرآن میں بھی ذکر ہے اور بائبل کے اندر بھی جو کانٹیکسٹ ہے اس میں بھی ہے کہ وہ کھجوروں کا ذکر اور سارا کچھ, اس میں بھی ذکر یہ آ رہا ہے کہ وہ گرمیوں میں پیدا ہوئے تھے, لیکن وہ مناتے کب ہیں 25 دسمبر کو جو ان کو سوٹ کرتا ہے, انہوں نے اپنے ایک پرانے پیگن فیسٹیول کے ساتھ اس کو ملا دیا. تو جس طرح وہ انہوں نے کہا کہ جی ہم سیلیبریٹ کریں گے وہ اب کرتے ہیں, اب عیسیٰ علیہ السلام کی سیلیبریشن کم ہے اور ان کا وہاں پہ اپنا شغل ملا زیادہ ہے. عیسیٰ علیہ السلام جو کہ اتنے ہمبل انسان تھے, اتنے نیک تھے, ان کے نام پہ وہ لوگ کتنے کتنے برے کام کرتے ہیں, کرسمس ڈے کے اوپر جو ان کی سیلیبریشن ہوتی ہے اس میں کتنی فحاشی ہوتی ہے, کتنے برے کام ہوتے ہیں, کتنی بے حیائی ہوتی ہے, کس لیے کہ ہم اللہ کے نبی اللہ کے رسول کی برتھ ڈے سیلیبریٹ کر رہے ہیں. اور افسوس اس بات کا کہ آج پاکستان میں بھی نبی کریم صلی اللہ علیہ وسلم کی برتھ ڈے سیلیبریشن کے نام پہ اسی قسم کے واقعات اب شروع ہو چکے ہیں, پہلے ایسا نہیں تھا, اب شروع ہو چکے ہیں. ہر سال مجھے ویڈیوز ریسیو ہوتے ہیں کہ کسی فلاں گاؤں میں, کسی فلاں جگہ پہ, کسی فلاں شہر میں 12 ربیع الاول کی خوشی میں لوگ ناچ رہے ہیں, لوگ گانے گا رہے ہیں, میوزک پلے ہو رہا ہے, عجیب غریب قسم کی چیزیں لوگ کر رہے ہیں, اور بہت سارے ایسی باتیں ہوتی ہیں کہ اگر نبی کریم صلی اللہ علیہ وسلم کو خود دیکھ لیں تو وہ ان لوگوں سے بالکل بری ہو جائے کہ مجھے نہیں معلوم تم کس دین کو فالو کر رہے ہو. تو کیا خوشی منانے کا مطلب یہ ہے کہ نبی سے پیار ہے تو میں 3-4 پٹاخے بجا دوں, موٹر سائیکل کا سائلنسر لگا کے مری روڈ کے اوپر ون ویلنگ کروں, یہ نبی سے محبت ہے؟ اگر نبی یہ دیکھ لیں تو کیا کریں کہ یہ میری امت میری جو ہے نا وہ برتھ ڈے سیلیبریٹ کر رہی ہے. اور سوال یہ کہ فجر کی نماز کے لیے مسجد میں کتنے لوگ آئے تھے؟ یہ جو لوگ سیلیبریٹ کر رہے ہیں ساری رات انہوں نے ڈھول ڈھمکا کیا اور ویلیاں کی اور لائٹیں لگائیں اور مٹھائیاں بانٹی اور یہ سب کچھ کیا, ان میں سے فجر کی نماز پڑھنے کتنے لوگ آتے ہیں؟ کیا یہ نبی کریم صلی اللہ علیہ وسلم کی توہین نہیں ہے کہ ایک طرف آپ ان کی برتھ ڈے سیلیبریٹ کر رہے ہیں, دوسری طرف جو انہوں نے ایکچوئل حکم دیا تھا اس کو آپ فالو نہیں کر رہے؟ تو اس لیے ہمارے معاشرے میں, ہمارے کلچر میں یہ جو چیز ٹرینڈ سامنے آ چکا ہے, پتہ ہی چلتا ہے کہ یہ محبت کا دعویٰ تو بہت بڑا ہے لیکن ایکچولی جب کام کرنے کی باری آتی ہے تو ہم وہ کام نہیں کرتے. دیکھیں یہ ایک ویسٹرن ورلڈ میں نا یہ ایک عام فلسفہ بن چکا ہے. وہ کیا فلسفہ ہے؟ وہ یہ ہے کہ انہوں نے ہر چیز کا کوئی نہ کوئی دن رکھ دیا. یعنی ماں باپ کو سارا سال اگنور کرو, ماں باپ کو لفٹ نہ کراؤ, اور مدرس ڈے پہ امی سے کو امی ہیپی مدرس ڈے, ہیئر از اے گفٹ, آئی لو یو, سی یو نیکسٹ ایئر. سارا سال ابو کو ٹوپیاں کراؤ, ٹھیک ہے, ابو کو ادھر ادھر لیفٹ رائٹ بھاگو ابو سے, فادرز ڈے پہ جاؤ ابو ہیپی فادرز ڈے, یہ تحفہ لے, اگلے سال ملاقات ہوتی ہے, خدا حافظ. اسی طرح سے یعنی یہ ہم نے دن بنا لیا, اور اب ہم لوگوں نے نبی سے محبت کا بھی ایک عالمی دن بنا لیا. ایک دن میں کہتے ہیں نبی آپ سے بڑی پیار ہے, بڑی محبت ہے, باقی سارا سال چھٹی, باقی سارا سال چھٹی, نہ نمازیں, نہ ہمارے وہ عادات, نہ ہمارے معاملات, نہ نبی کی سنت, وہ سب چیزوں کو اگنور کرنا ہے. بس ایک دن ہم لوگوں نے ڈھول ڈھمکا کرنا ہے, ایک سیلیبریشن کرنی ہے, برتھ ڈے کیک کاٹنا ہے, ہیپی برتھ ڈے ٹو یو, تالیاں بجانی ہے, اور اس کے بعد واپس. تو یہ کس قسم کا دو نمبر پیار ہے؟ یہ کس قسم کا میڈ ان چائنا پیار ہے؟ جہاں پہ آپ نے زبانی کلامی تو بہت کچھ کہہ دیا لیکن ایکچوئل ایکشن نہیں کیا. ٹھیک ہے, سو لیٹس کم ٹو دی اندر تھنگ. سو دی تھنگ از, ہو سیلیبریٹڈ اٹ؟ یہ آیا کہاں سے؟ سب سے پہلے یہ کس نے سیلیبریٹ کیا؟ تو کیا یہ نبی نے سیلیبریٹ کیا؟ آواز نہیں آ رہی. نہیں. کیا یہ ابو بکر صدیق رضی اللہ عنہ نے اپنی خلافت میں سیلیبریٹ کیا؟ نہیں. عمر بن خطاب نے سیلیبریٹ کیا؟ عثمان بن عفان نے سیلیبریٹ کیا؟ علی بن ابی طالب نے سیلیبریٹ کیا؟ نہیں. تو یہ چاروں خلفائے راشدین میں سے کسی نے نہیں کیا, ان کے دور حکومت میں نہیں ہوا. چلے ائمہ کرام پہ آ جائیں. کیا امام ابو حنیفہ نے سیلیبریٹ کیا؟ نہیں. امام مالک نے سیلیبریٹ کیا؟ امام شافعی نے؟ احمد بن حنبل نے؟ نہیں. تو یہ تمام جتنے بھی یہ ٹائم گزرا ہے تقریباً 450-450 سال تک کسی نے اس کا ذکر بھی نہیں کیا. اور نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ جو بیسٹ جنریشن ہے نا وہ میری ہے. مطلب اگر اسلام دیکھنا ہے تو میری جنریشن میں دیکھو, اس کے بعد جنریشن آنے والی وہاں پہ نمبر ٹو, اور پھر اس کے بعد والی نمبر تھری, یعنی صحابہ, تابعین اور تبع تابعین. یہ تین جنریشن تھا جو بیسٹ ہیں. یہ بیسٹ جنریشن والوں میں سے کسی نے نہیں کیا, ان کو چھوڑیں ان کے بعد بھی نہیں کیا. تقریباً 400-450 یا 500 سال کے بعد کسی بندے نے, جو کہ فاطمید امپائر میں سے تھے, فاطمید ڈائنیسٹی میں سے تھے, ان میں سے, اور یہ صحیح معنوں میں نا دین سے بہت دور تھے, بہت دور تھے, انہوں نے سوچا کہ ہم لوگ سیلیبریٹ کرتے ہیں. اور انہوں نے 12 ربیع الاول کو سیلیبریشن شروع کی, اور اس کے بعد یہ ختم ہو گیا. یہ زیادہ دیر نہیں چلی, بیکاز جو مین اسٹریم مسلم باڈی تھی انہوں نے اس کو ریجیکٹ کیا. انہوں نے کہا جی کیسے آپ سیلیبریٹ کر رہے ہیں, یہ غلط کر رہے ہیں, بند کرو اس کو. تو جو مین اسٹریم مسلم باڈی تھی اس نے اس کو ریجیکٹ کیا. اس کے بعد 100 سال تک پھر کسی نے سیلیبریٹ نہیں کیا. پھر دوبارہ کے جا کے, یعنی 600 سال ہجرا کے بعد, یہ جا کے اس وقت کے جو خلیفہ تھے اس نے سیلیبریٹ کرنا شروع کیا. اور اس نے کہا کہ جی, کیونکہ امپریس کرتے تھے یہ کام کہ جی جتنے فیسٹیولس کرو کہ اتنا لوگ آپ سے پوچھ رہیں گے کہ جی بڑی ایکٹیویٹی کرا رہا ہے, بڑے ایونٹس کرا رہا ہے. تو پھر 12 کو ایونٹ کرانا شروع کیا, اور وہاں سے پھر یہ روایت شروع ہوئی, اور کرتے کرتے اب ہمارے پاکستان تک بھی پہنچ گئی. کہ یہ ایک طریقہ ہے نبی کی محبت کو شو کرنے کا کہ جہاں پہ آپ یہ کام کریں. لیکن تو پتہ یہ چلا کہ یہ شروع کی جنریشن میں تو کسی نے نہیں کیا, یہ بہت بعد میں ہوا ہے, بہت بعد میں. تو اگر آپ اسلام کو اس کے اوریجنل روٹس سے پڑھنا شروع کریں تو اس کا کوئی وجود آپ کو نظر نہیں آئے گا. اچھا, اب سوال یہ پیدا ہوتا ہے کہ چلو اگر نئی چیز ڈال بھی دی تو اس میں بری کیا بات ہے؟ اگر چار لوگ خوشی منا ہی لیتے ہیں تو اس میں کیا فرق پڑتا ہے؟ تو اس میں فرق یہ پڑتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کی جو ان کا مسنون خطبہ ہے, جو آپ نکاح کا خطبہ بھی یہی ہے, عید کا خطبہ بھی یہی ہے, جمعہ کا خطبہ بھی یہی ہے, اور جب بھی آپ بیان کرتے ہیں, کوئی بیان دیتے ہیں, تب بھی یہی خطبہ پڑھتے ہیں. اور وہ خطبے کا ایک حصہ ہے جو آپ ہمیشہ بولتے ہیں, وہ کیا تھا کہ ان خیر الحدیث کتاب اللہ وخیر الہدی ہدی محمد صلی اللہ علیہ وسلم وشر الامور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار. کہ یقیناً جو بہترین سپیچ ہے, جو بہترین کلام ہے, وہ اللہ کی کتاب ہے, اور جو بہترین ہدایت ہے وہ نبی کریم صلی اللہ علیہ وسلم کا طریقہ ہے, اور جو سب سے بدترین چیز ہے وہ دین میں اضافہ کرنا ہے. اور ہر دین میں اضافہ کرنا بدعت ہے, ہر بدعت گمراہی ہے, اور ہر گمراہی جہنم کی آگ میں. نبی کریم صلی اللہ علیہ وسلم کہتے ہیں دین میں اضافہ کرنا یہ کیا ہے, یہ بدعت ہے, اور ہر بدعت گمراہی ہے, اور ہر گمراہی جہنم کی آگ میں. اچھا تو یہ بتائیں کہ دین میں اضافہ کر لیے تو اس میں بری کیا بات ہے؟ اگر دین میں کچھ ایڈ کر دیتا ہوں تو اس میں بری کیا بات ہے؟ مثال کے طور پہ چلے میں سوال پوچھتا ہوں, فجر کی نماز کی فرض رکھتے ہیں کتنی ہے؟ 2 ہے نا. اچھا, اگر میں 3 پڑھ لوں تو کیا ہے؟ جی اگر میں 3 پڑھ لوں تو کیا ہے؟ گناہ ہوگا. بھائی میں زیادہ پڑھ رہا ہوں, آپ کم پڑھ رہے ہیں, آپ 2 پڑھ رہے ہیں, میں 3 پڑھ رہا ہوں, اس میں کیا ہے؟ جی Exactly. So, اگر اللہ نے کہا ہے نا کہ 2 پڑھنی ہے تو پھر آپ 3 نہیں پڑھ سکتے, 2 ہی پڑھیں گے. آپ کہیں نہیں میں خالص اللہ کے لیے 3 پڑھنا چاہتا ہوں, بلکہ آپ نے تو شاید پہلی رکعت میں انا اتینا کل کوثر پڑھا, اور دوسری رکعت میں والاسر ان الانسان لفی خسر پڑھا, اور 2 منٹ میں آپ نے فارغ ہو گئے فجر کی نماز سے. اور میں نے پہلی رکعت میں سورت البقرہ کی تلاوت کی, دوسری رکعت میں سورہ العلیٰ, اور تیسری میں سورہ الغاشیہ, اور یہ میرا تقریباً 2 گھنٹے میں نے فجر کے فرائض پڑھے. ٹھیک ہے, اور خالص اللہ کے لیے. تو میری نماز کینسل اور آپ کی ایکسیپٹڈ, یہ کیسے بھائی؟ بات یہ کہ میں نے جو طریقہ کیا نا چاہے جتنے بھی خلوص سے کر لوں یہ طریقہ نبی کریم صلی اللہ علیہ وسلم کا نہیں ہے اور یہ نماز ایکسیپٹیبل نہیں ہے. اب نماز کے اندر کتنے سجدے ہوتے ہیں؟ ایک رکعت میں دو ہوتے ہیں نا. اگر میں تین کر لوں تو کیا ہے؟ آپ دو کرتے ہو میں کہتا ہوں میں تین کروں گا, اس میں کیا ہے؟ تو یہ بدعت ہو جائے گی. دین میں اضافہ نہیں کر سکتے, جو دین ملا ہے ایز اٹ از کرنا ہے. اس میں کوئی میڈ ان پاکستان, میڈ ان چائنا, ٹھیک ہے, میڈ ان بنگلہ دیش ڈالنا نہیں ہے. یہ میڈ ان مکہ ان مدینہ ہے. جو وہاں سے دین آیا وہی کرو گے, نہ اس میں ایڈ کرنا ہے نہ اس میں سبٹریکٹ کرنا ہے. ایک شیخ صاحب تھے, ان کا واقعہ سنایا گیا, بڑا زبردست واقعہ. وہ شیخ صاحب لوہار تھے, لوہار سمجھتے ہیں, بلیک اسمتھ, جو لوہے کا کام کرتے ہیں, لوہے کے ساتھ چیزیں برتن بناتے ہیں, چیزیں بناتے ہیں. تو اس ٹائم پہ وہ پریکٹسنگ نہیں تھے, دین کی طرف اتنا نہیں تھے. تو یہ وہ دور ہے جب برٹش حکومت کر رہے تھے, برٹش حکومت کر رہے تھے. تو ایک برٹش سولجر ان کے پاس آیا اور اس نے کہا کہ جی ہم لوگ اپنی آرمی کے لیے نا چاہتے ہیں کہ آپ ہمیں وہ جو توے ہوتے ہیں نا جن پہ روٹیاں بنتی ہیں وہ ایک توا بنا دیں. تو انہوں نے کہا کہ جی سیمپل میں آپ کو دیتا ہوں, یہ سیمپل ہے. تو وہ ایک انگلینڈ سے توا لے کے آیا تھا. اس نے کہا کہ جی یہ توا ہے, یہ سیمپل ہے, یہ آپ نے ایسا بنانا ہے. تو ان شیخ صاحب نے کہا ٹھیک ہے میں دیکھ لیتا ہوں, یہ میں بنا دوں گا, کوئی مسئلہ ہی نہیں ہے, آپ ایسا کریں ہفتے بعد آ جائیں. کیونکہ انہوں نے کہا تھا کہ جی مجھے 30 چاہیے, 30 توے بالکل اس طرح کے بنا کے دینے. تو وہ بندہ چلا گیا اور ہفتے بعد آیا تو شیخ صاحب سے پوچھا کہ وہ میرا سامان تیار ہے؟ انہوں نے کہا جی بالکل ریڈی ہے, وہ سامنے میں نے پیک کر کے رکھا ہوا ہے. تو انہوں نے کہا ٹھیک ہے. اچھا اب اس نے کیا کیا گورے نے, اس نے سامان سارا لیا اور اس نے اب سارے توے کھولے اور ہر توے کو اپنے والے سیمپل کے ساتھ کمپیئر کیا, ایسے رکھ کے نا, ایک دیکھتا کہتا اوکے پاس, اوکے یہ بھی پاس ہو گیا, یہ بھی پاس ہو گیا, یہ بھی پاس ہو گیا. تو ان 30 تووں میں سے ایک توا جو تھا اس نے ریجیکٹ کر دیا. اور ریجیکٹ کیوں کیا؟ کیونکہ اس نے کہا کہ یہ جو توا آپ نے بنایا نا اس میں مطلب گولائی میں نا یہ تھوڑا سا اوپر سے زیادہ ہے. تو شیخ صاحب نے کہا کہ چلے میرا مٹیریل زیادہ لگا ہے نا, میرا مٹیریل زیادہ لگا ہے تو کوئی بات نہیں, لے لیں, میں تو آپ کو چارج نہیں کر رہا ہوں کہ میں نے ایکسٹرا میٹل لگا دیا. اس نے کہا بات یہ کہ میں نے آپ کو نمونہ یہ دیا تھا, سیمپل یہ دیا تھا, چاہے زیادہ ہی کیوں نہ ہو مجھے زیادہ والا بھی نہیں چاہیے, نہ کم چاہیے نہ زیادہ چاہیے, مجھے پورا سیمپل چاہیے. تو شیخ صاحب نے کہا ٹھیک ہے میں اس کو آلٹر کر دیتا ہوں, چینج کر دیتا ہوں. کہتے ہیں اس بندے کی اس بات سے نا مجھے سمجھ میں آئی کہ دیکھو یہ گورا ہے, یہ مجھے اپنے توے کے لیے کہہ رہا ہے کہ مجھے بالکل ایگزیکٹ چاہیے, اور میں اپنے پیارے نبی کی سنت کو کتنا فالو کرتا ہوں اور کتنا اس میں اضافہ کرتا ہوں. کیونکہ اللہ سبحانہ وتعالیٰ نے فرمایا تھا لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ, کہ ہم نے تمہارے لیے نبی کریم صلی اللہ علیہ وسلم کو نا وہ رول ماڈل بنایا ہے, ہمیں وہ رول ماڈل بنایا ہے, نہ ان سے زیادہ کرنا ہے اور نہ ان سے کم کرنا ہے, جتنا انہوں نے بتایا بالکل اتنا کرنا ہے تم نے بھی. آپ کو پتا کہ صحیح حدیث میں آتا ہے کہ تین صحابی تھے, وہ نبی کریم صلی اللہ علیہ وسلم کے گھر گئے اور پوچھا کہ آپ کی عبادت کا طریقہ کیا تھا. تو ان کو بتایا گیا کہ آپ صلی اللہ علیہ وسلم یوں عبادت کرتے تھے. تو ایک صحابی نے کہا کہ دیکھو نبی کریم صلی اللہ علیہ وسلم کے تو اگلے پچھلے گناہ معاف ہیں اور ہم لوگ گناہگار ہیں, ہمیں زیادہ کرنا پڑے گا. ایک نے کہا کہ میں سارا سال روزہ رکھوں گا, ایوری ڈے آئی ول فاسٹ, رمضان میں بھی اور اس کے علاوہ بھی روزہ رکھوں گا. دوسرے نے کہا واللہ میں ہر رات کو قیام اللیل کروں گا, یعنی پوری رات قیام اللیل کروں گا, سوؤں گا نہیں میں رات کو, آئی ول اسٹے اپ آل نائٹ ورشپنگ اللہ ایوری سنگل نائٹ. تیسرے نے کہا کہ میں شادی نہیں کروں گا, میں اپنے آپ کو ڈیڈیکیٹ کر رہا ہوں, میں اپنے آپ کو وقف کر رہا ہوں اللہ کے دین کے لیے. اب یہ کام برے تو نہیں ہے نا, ایک بندہ تہجد پڑھنا چاہ رہا ہے, یہ کوئی برا کام ہے؟ تہجد یعنی عبادات میں فرائض کے بعد سب سے بڑی چیز تہجد کی نماز ہے. انسان جو روزے رکھنا چاہتا ہو, یعنی روزے کے بارے میں اللہ تعالیٰ فرماتے ہیں کہ روزہ میرے بندے کے بیچ میں اور میں جتنا چاہے اس کو اجر عطا فرماؤں. ایک صحابی کہہ رہے میں تہجد پڑھوں گا, پوری رات پڑھوں گا, سوؤں گا نہیں. ایک کہہ رہے میں سارا سال روزے رکھوں گا. ایک کہہ رہے میں شادی نہیں کروں گا, اپنے آپ کو اللہ کے دین کے لیے وقف کر دوں گا. لیکن جب نبی کریم صلی اللہ علیہ وسلم کو یہ بات پتا چلی تو کیا آپ مسکرائے؟ کیا آپ خوش ہوئے کہ صحابہ بہت اچھا کام کر رہے ہیں؟ بلکہ آپ کا چہرہ غصے سے سرخ ہو گیا اور آپ نے فرمایا کہ میرے اندر اللہ کا تقویٰ تم سے زیادہ ہے, لیکن پھر بھی میں روزے رکھتا بھی ہوں, یعنی نفلی روزوں کی بات ہو رہی ہے, اور روزے نہیں بھی رکھتا سال میں. یعنی آپ صلی اللہ علیہ وسلم منڈے کا روزہ رکھتے تھے, تھرسڈے کا رکھتے تھے, اور مہینے کے بیچ میں 3 دن رکھتے تھے. تو آپ نے کہا میں روزے رکھتا بھی ہوں اور چھوڑتا بھی ہوں, اور میں رات کو سوتا بھی ہوں اور قیام اللیل بھی کرتا ہوں میں, لیکن سوتا بھی ہوں کیونکہ میرے جسم کا بھی میرے پہ حق ہے. تو یہ نہیں کرتا ساری رات نماز پڑھتا ہوں, میں رات کو سوتا بھی ہوں اور آپ نے کہا میں نے شادی بھی کر رکھی ہے, اور پھر فرمایا ومن رغب عن سنتی فلیس منی, جو میری سنت کی پیروی نہیں کرے گا وہ مجھ میں سے نہیں ہے, یعنی اس کا میرے سے کوئی تعلق نہیں ہے, اس کا میرے سے کوئی واسطہ نہیں ہے. کتنی سخت بات کی ہے. اور صحابہ کی نیت پہ کوئی شک ہو سکتا ہے ہمیں؟ صحابہ کی نیت کتنی صاف ہوگی, صحابہ کی نیت کتنی پاک ہوگی. وہ تو صرف اللہ کو راضی کرنا چاہتے تھے, وہ تو صرف نبی سے محبت کا اظہار کرنا چاہتے تھے, لیکن اتنا اچھے کاموں سے بھی روک دیا کہ یہ میری سنت نہیں ہے, اس طرح سے اضافہ مت کرو دین میں, روک دیا ان کو. تو کہنے کا مقصد یہ کہ آپ کی نیت جتنی مرضی اچھی ہو جائے, دین میں اضافہ آپ نہیں کر سکتے, آپ دین میں کوئی چیز ایڈ نہیں کر سکتے کہ میں اپنی طرف سے کچھ ایڈ کر دوں. اگر ایڈ کرنا ہوتا تو بے شمار چیزیں میں ابھی آپ کو بتا سکتا ہوں, آپ دین میں اضافہ کرتے چلے جائیں. مثال کے طور پر اگر میں آپ سے یہ کہتا ہوں کہ ایک ہم نئی نماز نکالتے ہیں, نئی نماز, اس کا نام ہوگا نماز نیو کیمپس. کیا نام ہوگا اس کا؟ نماز نیو کیمپس, ٹھیک ہے؟ یا اس کو ہم پیار سے نماز جمنیزیم بھی کہہ سکتے ہیں. کیا کہہ سکتے ہیں؟ نماز جمنیزیم. اس میں ہم کیا کریں گے؟ اس میں ہم لوگ چھلانگیں لگائیں گے اونچی اونچی, ٹھیک ہے, اور ہر چھلانگ پہ کہیں گے ہو اللہ ہو اللہ ہو, ٹھیک ہے. اس کے بعد ہم جمپنگ جیکس کریں گے ایسے ایسے, اور اللہ اکبر کریں گے, ٹھیک ہے. پھر اس کے بعد ہم پش اپ نکالیں گے, ہر پش اپ پہ کہیں گے سبحان اللہ سبحان اللہ. یہ 10 مرتبہ کریں گے اول آخر درود شریف کے ساتھ, ٹھیک ہے. اور اس کے بعد سلام پھیریں گے, ٹھیک ہے, السلام علیکم ورحمۃ اللہ, السلام علیکم ورحمۃ اللہ. تو یہ ہماری نماز جمنیزیم ہوگی, اور یہ الوداع میں روزانہ ہوگی. اگر یہ ہم کام کریں تو اچھا کام ہے, برا کام ہے؟ برا کام ہے. اگر میں آپ سے کہوں کہ جی کیوں آپ مجھے اللہ کے ذکر سے روکتے ہیں, میں تو اللہ کے ذکر کر رہا ہوں, میں کون سا کوئی اپنے نعرے لگوا رہا ہوں, میں تو اللہ ہوں اور اللہ ہو اکبر اور سبحان اللہ اور الحمدللہ ہی کہہ رہا ہوں. بات یہ کہ چاہے بات جتنی بھی اچھی ہو, یہ طریقہ بالکل غلط ہے, یہ نبی نے نہیں سکھایا. سو اصول سمجھ لیں, اصول یہ ہے کہ دینی اعتبار سے, ایکٹس آف ورشپ کے اعتبار سے, ہر ایکٹ آف ورشپ حرام ہے. ہر ایکٹ آف ورشپ حرام ہے سوائے اس کے جو اللہ اور اس کے رسول نے ہمیں بتا دیا. آپ اپنی طرف سے کوئی ایکٹ آف ورشپ نہیں کر سکتے, کوئی بھی ایکٹ آف ورشپ نہیں کریں گے آپ سوائے اس کے جو کہ اللہ اور اس کے رسول نے بتا دیا کہ یہ کرنے والے کام ہیں. نماز یہ ہے, روزہ یہ ہے, تہجد یہ ہے, اشراق کی نماز یہ ہے, یہ ذکر اذکار ہیں, یہ ایسے ایسے ہیں. اس کے علاوہ خود سے آپ عبادت نہیں بنا سکتے کہ جی میں ایک نئی عبادت کریٹ کر رہا ہوں, ایک نئی نماز, میں ایک ساتویں نماز نکال رہا ہوں, آٹھویں نماز نکال رہا ہوں. آپ نہیں کر سکتے. اگر آپ کریں گے تو پھر یہ بدعت ہو جائے گی, یہ دین میں اضافہ ہوگا, اور ہر دین میں اضافہ بدعت ہے, ہر بدعت گمراہی ہے, اور ہر گمراہی جہنم کی آگ میں. تو اپنی طرف سے کوئی عبادت ہم کریٹ نہیں کرتے. اب آپ کو پتا ہوگا کہ اکثر اوقات آج کل واٹس ایپ وغیرہ پہ میسیجز آتے ہیں, پیرنٹس کو بھی آپ کے آتے ہوں گے کہ جی فلاں فلاں ذکر کریں. مثال کے طور پہ کہ آیت الکرسی پڑھیں جمعرات والے دن ایک ٹانگ پہ کھڑے ہو کے 25 مرتبہ, اور پھر لکھا ہوتا ہے کہ اگر, اور پھر یہ میسج آ کے فارورڈ کریں, اور اگر آپ 20 لوگوں کو فارورڈ کریں گے تو آپ کو عنقریب ایک خوشخبری ملنے والی ہے, اور لکھا ہوتا ہے اگر آپ فارورڈ نہیں کریں گے تو آپ کے اوپر اللہ کا عذاب آنے والا ہے, اور نیچے لکھا ہوتا ہے شیطان ضرور آپ کو میسج فارورڈ کرنے سے روکے گا, کہ تاکہ جو رئیس کسر ہے وہ یہ میسج نکال دے کہ شیطان روکے گا. اصل میں یہ میسج چلائے کسی شیطان نے, کیونکہ نہ کسی قرآن کی آیت کا حوالہ دیا ہوا ہے, نہ کسی حدیث کا حوالہ ہے, بس خود ہی سے کوئی چیز بنا کے ڈال دی. تو بات یہ کہ اس طرح کی چیزیں جو آ رہی ہیں نا, یہ فالو کرنا ہمارے لیے بالکل ضروری نہیں ہے, بلکہ نہیں کرنا چاہیے فالو, کیونکہ یہ چیزیں لوگوں نے خود سے بنا کے ہمارے تک پہنچائی ہیں. تو اسی لیے ہم کہتے ہیں کہ انوویشن جو ہے دین میں اضافہ کرنا, یہ ایک بری چیز ہے. ویسے آپ نے انوویشن کرنی ہے سائنس میں, ٹیکنالوجی میں ضرور کریں, لیکن دین میں نہیں کریں. دین جو ہے وہ نبی کریم صلی اللہ علیہ وسلم پر ختم ہو گیا تھا, آپ پر نازل ہوا, آپ نے اللہ تعالیٰ جیسے جو ہے نا دعا کی, اللہ تعالیٰ کی طرف گزارش کی, اللہ اشہد کہ اللہ گواہ رہنا کہ میں نے آج لوگوں تک دین پہنچا دیا, جو بھی اسلام تھا وہ میں نے لوگوں کو سکھا دیا. اب اس کے بعد مزید کچھ سکھانے کی ضرورت نہیں ہے ان کو, جو کچھ بھی چیزیں تھیں جو اللہ سے قریب کرنے والی میں نے وہ سکھا دی, جو بھی چیزیں منع کرنے والی تھیں میں نے منع کر دیا. تو اب اسلام کمپلیٹ ہو چکا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے ہمیں پورا میسج پہنچا دیا. صحیح مسلم کی حدیث ہے کہ آپ نے فرمایا کہ whoever does any action that is not in accordance with this matter of ours will have it rejected. کوئی بھی اگر دین میں ایسا کام کرے گا جو اس میں سے نہیں تھا تو کیا ہوگا, وہ کم از کم رد ہو جائے گا, کم از کم وہ ریجیکٹ ہو جائے گا. ایک انسان ہر سال ایک ایونٹ کرتا رہا کم از کم وہ رد ہو رہا ہے, ورنہ کلو بدعت دلالہ و کلو دلالت فنار. اچھا جی, اب سوال یہ کہ کین ڈیڈ بھی ریجیکٹڈ؟ کیا ایسے ہوتا ہے کہ انسان اچھے کام کرے اور اعمال ضائع ہو جائے؟ ہوتا ہے؟ کیسے ہوتا ہے؟ अमाल जाया कैसे होते हैं जी? इफ यू डोंट हैव द प्योर इंटेंशन, तो अगर इंटेंशन ठीक हो तो फिर अमाल सारे कबूल हो जाते हैं जी? जी, इफ इट्स एन इनोवेशन, इवन इफ द इंटेंशन इज गुड, तो याद रखें अमाल जाया होते हैं. कैसे होते हैं? अल्लाह ताला फरमाते हैं सूरह अल-कहफ में, कुल हल नुनब्बिउकुम बिल अख्सरीना अमाला, क्या मैं तुम्हें उनके बारे में बताऊं जिनके अमाल बर्बाद हो गए और सबसे ज्यादा खसारे में है? कौन लोग हैं ये? वो लोग हैं जो समझते थे कि हम बड़े अच्छे काम कर रहे हैं, समझते थे कि हम बड़े अच्छे काम कर रहे हैं, लेकिन उनके सारे अमाल बर्बाद. और अल्लाह सुब्हान व तआला फरमाते भी कुरान मजीद में कि कुछ लोगों के अमाल ऐसे होंगे कि हम उनकी तरफ देखेंगे और हम उनको बना देंगे हबा अन मंसूरा, हम उसको डस्ट बना देंगे. उनके अमाल देखेंगे बड़े से बड़े अमाल हैं और उनको हम जीरो कर देंगे, बिल्कुल हवा की तरह बना देंगे, डस्ट बना देंगे. अच्छा, ये कैसे होगा? अब ये बड़ी इंपॉर्टेंट बात है, विच यू शुड ऑलवेज रिमेंबर. देखिए, डीड्स की एक्सेप्टेंस के लिए ना दो शराइत हैं बहुत जरूरी. किसी भी अमल की कबूलियत के लिए दो शराइत हैं, दोनों ही बहुत जरूरी हैं. नंबर वन, कि आपकी इंटेंशन अल्लाह के लिए होनी चाहिए. मुखलिसीन लहु दीन हुनफा, आपका दीन अल्लाह के लिए खालिस होना चाहिए. जैसा कि अभी इन्होंने बताया कि इंटेंशन होनी चाहिए. इन्नमल अमालु बिनियात, बुखारी शरीफ की पहली हदीस यही है कि अमल का दारोमदार जो है वो नियत पे है. तो नियत आपकी अच्छी होनी चाहिए, अल्लाह के लिए होनी चाहिए कि मैं अल्लाह की रजा के लिए काम कर रहा हूं. दूसरी चीज ये है कि वो जो अमल खुद है वो शरीयत के मुताबिक होना चाहिए, वो कुरान और सुन्नत के मुताबिक होना चाहिए. अगर इनमें से एक भी चीज मिसिंग है तो अमल आपका रिजेक्ट हो जाएगा, अमल एक्सेप्टेबल नहीं होगा. मिसाल के तौर पे अगर एक इंसान नमाज पढ़ रहा है, नमाज पढ़ना अच्छी बात है बुरी बात है? पक्की बात है ना, सही है, नमाज पढ़ना अच्छी बात ही है ना. अल्लाह ताला फरमाते हैं कुरान मजीद में, फवैलुल लिल मुसल्लीन अल्लज़ीना हुम अन सलातिहिम साहून अल्लज़ीना हुम युराउन, के बर्बाद हो गए नमाज पढ़ने वाले. भाई नमाज पढ़ने वाला बर्बाद कैसे हो गया? अल्लाह सुब्हान फरमा रहे हैं फवैलुल लिल मुसल्लीन, हलाकत हो, तबाही हो, बर्बादी हो, किसके लिए? नमाजियों के लिए. क्यों? नमाजी ने क्या किया है? अल्लज़ीना हुम अन सलातिहिम साहून अल्लज़ीना हुम युराउन, ये जो लेजीनेस से नमाज की तरफ आते हैं और नमाज पढ़ते हैं तो दिखावे की नमाज पढ़ते हैं, कोई नमाज पढ़ने का शौक नहीं है, सिर्फ इसलिए पढ़ते हैं कि ताकि लोगों में जरा उनका इंप्रेशन अच्छा पड़ जाए. अदरवाइज दे डोंट केयर अबाउट नमाज, अदरवाइज दे डोंट केयर अबाउट अल्लाह सुब्हान तआला, सिर्फ इसलिए पढ़ते हैं कि लोगों पे इंप्रेशन डालने के लिए, वरना इनको कोई अल्लाह से रग़बत नहीं है. अल्लाह ताला कहते हैं बर्बाद हो जाए ऐसा नमाज पढ़ने वाला. सो सिर्फ नमाज बगैर नियत के सही नहीं है, यानी नियत से मुराद यहां पर यह कि आपको नमाज पढ़नी चाहिए खालिस अल्लाह के लिए. इसी तरह से एक बंदा दुनिया का सबसे बड़ा हॉस्पिटल बना देता है, दुनिया का सबसे बड़ा हॉस्पिटल बनाता है, लेकिन नीयत क्या थी? कि हॉस्पिटल के बाहर मेरा नाम हो, लोग कहें जी वाह वाह राजा साहब आपने क्या कमाल कर दिया इतना बड़ा हॉस्पिटल बना के, और मैं आके से कहूं जी वाह वाह जी बिल्कुल बिल्कुल ऐसे ही है, मैं इतना जो है अमेजिंग हूं इसलिए मैंने बनाया. तो हालांकि उस बंदे ने हो सकता है करोड़ों रुपया लगा दिया हॉस्पिटल को बनाने में, लेकिन उसको उसके अमाल बिल्कुल जाया, बिल्कुल जाया. ऑन दी अदर हैंड, आप यहां पर बैठे हुए ना अभी इस वक्त, आप अभी अपने दिमाग में सोचें, सिर्फ सोचें कि मैं खालिस अल्लाह के लिए कोई हॉस्पिटल बनाना चाहता हूं, या कोई मस्जिद बनाना चाहता हूं, या कोई स्कूल बनाना चाहता हूं, या कोई मदरसा बनाना चाहता हूं जहां पे अल्लाह ताला के दीन की बात हो, जहां पे लोगों को नेक बनाया जाए, तो आपके लिए वो पूरा अजर आपको मिल जाएगा, वो पूरा अजर आपको मिल जाएगा. हालांकि आपने बनाया नहीं अभी, सिर्फ सोचा, लेकिन सोचा खालिस अल्लाह के लिए, तो अल्लाह ताला आपको उसका पूरा अजर देते हैं. ये है अल्लाह ताला की रहमत हमारे ऊपर कि अल्लाह ताला नियत का इतना बड़ा अजर देते हैं. अच्छा, दूसरी तरफ ये है कि आपकी नियत बहुत अच्छी हो, नियत आपकी बहुत अच्छी है लेकिन अमल आपका दो नंबर है. मिसाल के तौर पे एक बंदा ये कहता है कि जिया भाई मैं मैरियट होटल में फैशन शो कराना चाहता हूं खालिस अल्लाह की रजा के लिए, दुनिया भर से मैं मॉडल्स को बुलाऊंगा, वहां पे कैटवॉक होगा और डांस पार्टी का माहौल होगा, म्यूजिक होगा, डिस्कन डिस्कन आवाजें आ रही होंगी, ठीक है, और वो जो पैसे बचेंगे ना उस फैशन शो से वो मैं फुकरा और मसाकीन को खाना खिलाने में खर्च कर दूंगा, और ये मैं खालिस अल्लाह की रजा के लिए करूंगा, खालिस अल्लाह की रजा के लिए, बस मेरा अल्लाह राजी हो जाए. तो क्या ये अमल एक्सेप्टेबल है? क्या मसला क्या है? उसकी नीयत तो बहुत अच्छी है लेकिन अमल खराब है. बात यह अमल कुरान और सुन्नत में नहीं है. تو کبھی کبھار انسان کیا کرتا ہے، کوئی ایسا عمل کرتا ہے جو کہ عمل تو بہت اچھا ہوتا ہے جیسے نماز ہے، لیکن نیت صحیح نہیں ہے اس کی. عمل اچھا ہے، نیت اچھی نہیں ہے. کبھی کبھار کیا ہوتا ہے، نیت بہت اچھی ہوتی ہے، عمل دو نمبر ہوتا ہے، عمل صحیح نہیں ہے. تو دونوں کیسز میں نا ڈیڈ ریجیکٹ ہو جاتی ہے، جس کے بارے میں اللہ تعالیٰ بتا رہے ہیں کہ ہم ایکسیپٹ نہیں کریں گے اس سے. دو کنڈیشنز ہیں. اب آپ دیکھیں کہ جو بھی انسان جو ہے وہ دین میں کوئی انوویشن کرتا ہے، دین میں کوئی اضافہ کرتا ہے، تو وہ اسی لیے کرتا ہے کہ اللہ مجھ سے راضی ہو جائے، میں کوئی ایکسٹرا کرنا چاہتا ہوں. لیکن اگر وہ چیز اللہ اور رسول نے حکم نہیں دیا ہوا تو یہ عمل بھی ضائع ہو جاتا ہے. اچھا میں آپ کو ایک ایگزامپل دیتا ہوں عمل ضائع ہونے کی. سورہ الغاشیہ پڑھی آپ لوگوں نے کبھی زندگی میں؟ پڑھی. اچھا سورہ الغاشیہ میں نا اللہ سبحانہ وتعالیٰ فرماتے ہل اتا کا حدیث الغاشیہ، کیا تم تک الغاشیہ کی یعنی خبر پہنچی، یعنی جو اب تمہیں لپیٹ لے گی اپنے اندر، یعنی یہ قیامت کے دن کی بات ہو رہی ہے. کیونکہ اس کے جو غم ہے نا قیامت کے، وہ غم جب آئیں گے نا تو بندے کو باقی سارے غم بھول جائیں گے. تو اللہ تعالیٰ فرماتے ہل اتا کا حدیث الغاشیہ وجوہ ہوئی یوم اذن خاشیہ، کچھ چہرے اس دن جو ہے نا وہ ذلیل ہوئے ہوں گے، رسوا ہوئے ہوں گے. یہ کن کی بات ہو رہی ہے، ونرز کی یا لوزرز کی؟ لوزرز کی بات ہو رہی ہے. ہل اتا کا حدیث الغاشیہ وجوہ ہوئی یوم اذن خاشیہ. اچھا آگے فرمایا عاملۃ الناصبہ. اچھا مجھے یہ بتائیں کہ آپ کے اسکول میں نا کچھ بچے پاس ہوتے ہیں اور کچھ بچے فیل ہوتے ہیں، ٹھیک ہے؟ اللہ نہ کرے آپ کو فیل ہو، اللہ کرے سارے ہی پاس ہو انشاءاللہ. تو کسی کا آیا جی 95 out of 100، کسی کے پرسنٹیج آئی 95 out of 100، اور کسی کے بےچارے کیا ہے 20 out of 100. اچھا جس کے 95 out of 100 آئے ہیں، ہم کیا کہیں گے کہ اس بچے نے محنت کی تھی یا نہیں کی تھی؟ محنت کی تھی نا تو 95 آ گئے. اور جس کی 20 آئے اس نے محنت نہیں کی. تو دنیا میں کیا ہوتا ہے کہ جب آپ محنت کرتے ہو آپ کے اچھے نمبر آتے ہیں، آپ محنت نہیں کرتے آپ سارا دن بیٹھے فورٹ نائٹ کھیلتے رہتے ہو، تو پھر کیا ہوتا ہے، پھر 20 نمبر آتے ہیں، ٹھیک ہے؟ تو جب انسان محنت نہ کرے تو پھر نمبر نہیں آتے، محنت کرتا ہے نمبر آتے ہیں. لیکن اللہ سبحانہ تعالیٰ قیامت کے دن کے بارے میں کہہ رہے ہیں کہ یہ جو لوزرز ہیں وجوہ ہوئی یوم اذن خاشیہ عاملۃ الناصبہ، محنت بہت کی تھی انہوں نے لیکن پھر بھی فیل ہو گئے. اتنی محنت کی تھی کہ محنت کر کے تھک گئے، ٹوٹ گئے، اتنی محنت کی تھی. عاملۃ الناصبہ، ناصبہ کا مطلب ہے کہ ایگزاسٹ ہو گئے تھے محنت کر کے لیکن پھر بھی جہنم میں اتر گئے. یہ کیسے ہو گیا؟ دنیا میں تو جو محنت نہیں کرتا وہ فیل ہوتا ہے. اللہ تعالیٰ کہہ رہے ہیں جہنم میں محنت کرنے والا بھی جہنم میں جائے گا. اس کا مطلب پتا کیا ہے؟ اس کا مطلب یہ کہ محنت تو کی تھی لیکن بالکل غلط ڈائریکشن میں، سارے وہ کام کرتا رہا جو نہ اللہ نے حکم دیا تھا نہ نبی نے حکم دیا تھا، اپنی طرف سے بنا کے کام کرتا رہا. دین میں ان کا کوئی تعلق نہیں تھا، محنت تو کرتا رہا لیکن تباہ ہو گیا. آپ کو پتا کہ عمر بن خطاب رضی اللہ عنہ نے ایک دفعہ ایک بوڑھے پریسٹ کو دیکھا. پریسٹ کون ہوتے ہیں؟ یہ جو چرچ میں ہوتے ہیں نا، کرسچن پریسٹ تھا. اس کو دیکھا، وہ اتنا بوڑھا تھا کہ اس کے دماغ یہاں سر پہ نا لائنیں پڑی ہوئی تھی. اور یہ ان کو ہم کہتے ہیں رہبانی ہوتے ہیں، جو منکس ہوتے ہیں. وہ لوگ نا بس سوائے اللہ کی عبادت کے اور کوئی کام نہیں کرتے، بس وہ غاروں میں چلے جاتے ہیں، وہاں پہ بس اللہ اللہ کرتے رہتے. اچھا یہ وہ پریسٹ تھا اور بزرگ ہو چکا تھا، بالکل بوڑھا. عمر بن خطاب نے جب اس کو دیکھا نا تو انہوں نے یہی آیات تلاوت کی، ہل اتا کا حدیث الغاشیہ وجوہ ہوئی یوم اذن خاشیہ عاملۃ الناصبہ، اور آپ کی آنکھوں سے آنسو جاری ہو گئے کہ دیکھو یہ بندہ کام کر کے تھک گیا ہے، اس کے چہرے پہ تھکاوٹ نظر آ رہی ہے، لیکن بالکل غلط ڈائریکشن میں کام کیا ہے. کہ عیسیٰ علیہ السلام کو اللہ کا بیٹا مانتا رہا اور پتہ نہیں کیا کچھ سوچتا رہا، غلط کام کرتا رہا ساری بار. کام تو بہت کیے ہیں لیکن غلط کام کیے. اللہ تعالیٰ فرماتے ہیں قرآن مجید میں، لقد خلقنا الانسان فی کبد، ہم نے انسان کو مشقت میں پیدا کیا ہے. تو یاد رکھیں کہ آپ ہر حالت میں نا یو ہیو ٹو ورک، ہم ہر وقت مشقت کرتے ہیں، چاہے پازیٹو کی طرف کرتے ہیں یا نیگیٹو کی طرف کرتے ہیں. جو لوگ پڑھائی کرتے ہیں وہ بھی مشقت کرتے ہیں، جو نہیں کرتے وہ بھی مشقت کرتے ہیں، لیکن دونوں کی ڈائریکشن بالکل فرق ہے. بالکل اسی طرح سے لوگ دین اسلام کو پریکٹس کرنے کے لیے بھی بہت محنت کرتے ہیں اور اس کے خلاف کام کرنے کے لیے بھی بہت محنت کرتے ہیں. تو اگر کوئی بندہ یہ کہنا کہ جی فلاں بابا جی بڑی محنت کرتے ہیں، جی وہ سارا دن یہ ذکر کرتے ہیں، اگر وہ ذکر اللہ اور رسول کا حکم نہیں ہے نا تو وہ از اکول ٹو زیرو ہو جائے گا سارا. تو اسی لیے ہم اپنے پیارے بہن بھائیوں سے کہتے ہیں، جو بھی کہتا ہے کہ جی ہم نے سیلیبریٹ کرنا ہے اور ہم نے فلاں کرنا ہے، ہم کہتے ہیں کہ جی وہ کام کرو جس کا اللہ اور رسول نے حکم دیا ہوا ہے، وہ کام نہ کرو جو تم نے اپنی طرف سے خود سوچا ہوا ہے. تو मैं आपको एक सवाल पूछता हूँ, ठीक है, वो सवाल इंशाल्लाह इस साइड के बाद है। अच्छा जी, वो ये है कि व्हाट्स द सेफ ऑप्शन, क्या मतलब अगर आप सेलिब्रेट करेंगे तो क्या होगा और अगर आप सेलिब्रेट ना करें तो क्या होगा। देखिए, अगर आप सेलिब्रेट ना करें 12 रबी अव्वल तो कोई ये नहीं कह सकता कि आप कुफर कर रहे हैं, आप शिर्क कर रहे हैं, आप बिदत कर रहे हैं, कोई नहीं कह सकता। क्यों? क्योंकि अगर वो कहेंगे ना कि जी ना सेलिब्रेट करने वाला गुस्ताख है या ना सेलिब्रेट करने वाला फलाना है, तो फिर मैं कहूंगा कि आप नबी करीम सल्लम के बारे में क्या कहेंगे, आप उमर इब्न खताब पे क्या फतवा लगाएंगे, आप अबू बकर सिद्दीक पे क्या फतवा लगाएंगे, आप इमाम अबू हनीफा पे क्या फतवा लगाएंगे। अगर आप ये कहें कि 12 रबीउल अव्वल को सेलिब्रेट ना करने वाला गुस्ताख है, तो फिर सारे आइमा कराम को भी गुस्ताख कहना पड़ेगा, तमाम सहाबा कराम को भी और ताबईन और तबा ताबईन सबको गुस्ताख कहना पड़ेगा। तो वो की कभी कह नहीं सकते, ठीक है। तो लेकिन हम कहते हैं कि दूसरी तरफ पे जो सेलिब्रेट करेगा उसके बारे में बहुत कुछ कहा जा सकता है कि ये दीन में इजाफा कर रहा है, दीन में इनोवेशन कर रहा है, दीन में फला डमा कर रहा है। तो सेफेस्ट ऑप्शन भी यही है कि इंसान नबी की जो विलादत है उसको सेलिब्रेट करने का सबसे अच्छा तरीका मैं आपको बताता हूं क्या है। अगर वाकई में हमें नबी की विलादत की खुशी है ना, तो हमें हर मंडे को रोजा रखना चाहिए, क्योंकि हदीस में आता यही है। आपने फरमाया, जब आपसे किसी ने पूछा तो आपने कहा मैं पीर का रोजा रखता हूं, क्यों? क्योंकि मैं पीर को पैदा हुआ था। तो अगर किसी को बहुत शौक हो रहा है तो वो क्या करे, हर पीर को रोजा रखे, लेकिन वो करते नहीं है क्योंकि पेट का मामला ना, कैसे पेट को कंट्रोल करें। एक दिन केक खाना ज्यादा आसान है, खाने से रोकना बड़ा मुश्किल है। तो पीर का रोजा तो नहीं रखेंगे लेकिन केक जरूर खा लेंगे हम। तो बात यह कि अगर आपने वाकई नबी की बर्थडे सेलिब्रेट करनी है तो आप अपने दिल में ये सोच लें कि मैं हर मंडे को रोजा रखूंगा, आई विल फास्ट एवरी मंडे, दिस इज हाउ आई विल सेलिब्रेट, एंड बिलीव मी दिस इज वन ऑफ द बेस्ट वेज टू सेलिब्रेट द बर्थडे ऑफ द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम। क्योंकि ये वो तरीका है जो आपने खुद सिखाया, आपने खुद बताया इसके बारे में कि मैं रोजा रखता हूं। तो इंशाल्लाह हमें क्या चाहिए कि हम नबी की करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की तरफ जाएं और उसे दूर ना हटें। अच्छा, फाइनली मैं एज वी रैप अप, मैं आपको अपनी भी जर्नी के बारे में थोड़ा सा बताता हूं। वो ये कि देखिए, मैं बिल्कुल भी दीनी नहीं था, ये बात आप सारों को पता ही होगी कि मैं एक टाइम था मैं दीन पे नहीं था, ठीक है, मैं दीन से बहुत दूर था। मैंने डिफरेंट रिलीजन्स को पढ़ना शुरू किया, जब मैं इंग्लैंड में था, जब मैं ऑस्ट्रेलिया में था, मैंने डिफरेंट मजाहिब को पढ़ना शुरू किया और मैंने क्रिश्चियनिटी को देखा, बुद्धिज्म को देखा, जुडाइज्म को, हिंदुइज्म को, एथियज्म को, और फाइनली घूम फिर के मैं इस्लाम तक पहुंच गया। और आपको पता है कि जब मैं इंग्लैंड में था ना, तो मैं अपने आप से ये कहता था कि अगर मुझे सच बात और हक बात किसी भी मजहब में मिल गई, मैं वो मजहब एक्सेप्ट कर लूंगा। अगर मुझे हक जो है वो क्रिश्चियनिटी में मिल गया, मैं क्रिश्चियन बन जाऊंगा। अगर मुझे हक बात हिंदुइज्म में नजर आ गई, मैं हिंदू बन जाऊंगा। क्योंकि मेरे मां बाप ने मुझे पकड़ने के लिए इंग्लैंड तो नहीं आना था ना, कि मुझे पकड़ने के लिए इंग्लैंड आएंगे कि पकड़ो इसको, ये कहां जा रहा है, क्या बन रहा है। तो मैंने ये सोचा हुआ था। तो अल्हम्दुलिल्लाह अल्लाह ताला ने मुझे इस्लाम की तरफ गाइड किया और मैं इस तरफ आया। अच्छा, जब मैं इस्लाम में आ गया, पता चला कि इस्लाम के अंदर भी बहुत सारी कॉम्प्लिकेशन है। किस तरह से, अल्लाह ने नहीं बनाई, नबी ने नहीं बनाई, लोगों ने बनाई हुई है। कोई कह रहे जी हम यूं हैं, कोई कह रहे हम वो हैं, कोई कह रहे हम ऐसे हैं, कोई कह रहे हम वैसे हैं। आपको पता है कि मुझे हर तकरीबन हर जमात, हर ऑर्गेनाइजेशन, हर तंजीम, हर किस्म के ग्रोह ने अपनी तरफ खींचने की कोशिश की है, तकरीबन सारों ने। मैं शायद एक भी कोई एक्सेप्शन ना हो उसमें, कोई एक भी एक्सेप्शन ना हो। आई हैव बीन पुल्ड इन ऑल डायरेक्शंस, कभी एक ग्रोह पकड़ के ले जाता, कभी एक ग्रोह पकड़ के ले जाता कि आप हमारे साथ आए, छोड़े परे वो सारे पागल हैं, आप हमारे साथ आए। फिर दूसरा कहता नहीं वो सारे पागल हैं, आप हमारे साथ आए। तू कहता नहीं वो जितने पहले मेरे थे वो सारे पागल थे, हमारे साथ आए। तो मैंने कहा पता नहीं मैं पागल हो जाऊंगा इस तरह। तो खैर नहीं, मैंने जब पूरे सबको देखा, स्टडी किया, तो मुझे सबसे आसान बात पता क्या समझ में आई कि देखो मैं मुसलमान हूं और इब्राहिम अलैहि सलाम के बारे में भी अल्लाह ताला फरमाते हैं कि जो ना इब्राहिम अलैहि सलाम मुसलमान थे। अल्लाह सुब्हान तआला कुरान मजीद में भी इरशाद फरमाते हैं कि या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह हक़्क़ा तुक़ातिह वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून। ए ईमान वालो, अल्लाह का तकवा अख्तियार करो जैसे कि अल्लाह का हक है, और मत मरना, प्लीज मत मरना सिवाय इसके कि मुसलमान हालत में मरना, मुसलमान होते हुए मरना। तो मैंने फिर ये फैसला किया कि मैंने मुसलमान मरना है सबसे पहले। तो मैंने कहा कि जी मैंने कलमा पढ़ा है अल्लाह और उसके रसूल का, तो बात फिर किसकी मानूं। मैंने कहा कि अल्लाह और उसके रसूल की बात सबसे आला है, तो जो कुछ मेरे रब का हुक्म होगा, जो बात कुरान मजीद में होगी वो सराखों पर है, जो भी हुक्म मेरे नबी का होगा सल्लल्लाहु अलैहि वसल्लम का वो हुक्म सराखों पर है, उसके अलावा सब कुछ
हो सकता है वो मेड इन चाइना हो, उसके अलावा सब कुछ मेड इन पाकिस्तान, मेड इन फलाना ढमकाना हो, तो मैंने अपने आप को इस बात में प्योरीफाई कर दिया कि जो मेरे अल्लाह और रसूल की बात होगी मैं उसको फॉलो करूं, मैं उसी को फॉलो करूंगा, वो तेरी मेरी वाला सिस्टम ही नहीं होगा कि जी हमारे मौलवी साहब ये कहते हैं हमारे वो कहते हैं, जो अल्लाह रसूल कहते हैं काल अल्लाह वो काल रसूल, जो अल्लाह का हुक्म है जो रसूल का हुक्म है वो हम करेंगे इंशाल्लाह। बाकी तमाम उलमा की रिस्पेक्ट करनी चाहिए, तमाम उलमा की कदर करनी चाहिए, उनके साथ बैठ के सीखना चाहिए, उनके साथ बैठ के अपने इल्म में इजाफा करना चाहिए, लेकिन इवेंचुअली जो फाइनल डिसीजन है ना, फाइनल बात वो अल्लाह और उसके रसूल की है। और इसीलिए हम लोग कभी भी कोई बात हो, मेरे मुझे अल्हम्दुलिल्लाह अल्लाह ने बड़े अच्छे टीचर्स अता फरमाए, ऐसे लोग कि जब उनसे मैं सवाल पूछता तो वो मुझे बर्दाश्त करते, और मैंने बड़े बड़े टेढ़े सवाल पूछे उनसे, इसलिए क्योंकि मैं अपने कॉन्सेप्ट क्लियर करना चाहता था। तो अल्हम्दुलिल्लाह मुझे ये बात समझ में आ गई कि अल्लाह और उसके रसूल की बात होनी चाहिए, क्योंकि हम सारे मुसलमानों में ना, अगर हम चाहते ना कि मुस्लिम उम्मत जुड़ जाए, जो कि हम चाहते हैं, अल्लाह ताला भी फरमाते हैं वातसिमू बिहब्लिल्लाह जमीअन वला तफर्रकू, यानी तुम सारे मिल के अल्लाह ताला की रस्सी को पकड़ लो और फिरकाबाजी ना करना। तो मैं ये कहता हूं आपसे कि हमारा अल्लाह एक है, हमारी कुरान एक है, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम एक है, तो हम सबको चाहिए कि हम इन तीनों चीजों के ऊपर मुत्तफिक हो जाएं, इसके अलावा कोई बात ना करें। अल्लाह भी एक है, नबी भी एक है, कुरान भी एक है, इसी पे अगर सारी उम्मत मिल जाए, बिलीव मी हमारे मुस्लिम उम्मत जो है ना बिल्कुल एक सीसा पिलाई दीवार बन जाएगी, हमारे अंदर यूनिटी पैदा हो जाएगी। आज हम लोग फिरका वाराना बातें क्यों करते हैं, क्योंकि हर बंदे ने अपने मौलवी साहब को पकड़ा हुआ है, किसी ने अपने बाबा जी को पकड़ा हुआ है, किसी ने पीर साहब को पकड़ा हुआ है, और अल्लाह रसूल को छोड़ा हुआ है। उनको आप बताएं कि जी अल्लाह ये फरमाते हैं, रसूल ये फरमाते हैं, कहते हैं हाँ हाँ ठीक है ठीक है, लेकिन मेरे मौलवी साहब तो गलत नहीं हो सकते ना, तो ठीक है यानी तुम्हारे मौलवी साहब गलत नहीं हो सकते, लेकिन नाऊज बिल्ला अल्लाह रसूल गलत हो सकते हैं। तो हम कहते हैं कि इंसान को अल्लाह से डरना चाहिए और सही तरीके की तरफ आना चाहिए। तो मेरी दुआ है कि अल्लाह हम सबको अमल करने की तौफीक अता फरमाए, और वाकई में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत के जो तकाजे हैं उनको पूरा करने की तौफीक अता फरमाए। अल्लाह हमारी गलतियां गुनाहों को सबको माफ फरमाए, और इंशाल्लाह हम सबको जन्नतुल फिरदौस में मिलना नसीब फरमाए। रब्बाना आतिना फिद दुनिया हसना व फिल आखिरती हसना व क़िना अज़ाबन्नार। सुभानकल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। बारकल्लाहु फीकुम व अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। Are these questions? Am I supposed to answer them? Now? ये सवालों के जवाब दे दूं मैं या नहीं दूं? पर्सनल सवाल ना पूछे बस बाकी कह। पूछा कि जी कैन वी ईट फूड दैट वी गेट ऑन 12th फ्रॉम पीपल। मैं मेरा मशवरा ये है कि आप प्यार से कहे नो, थैंक्स बट नो थैंक्स। उसकी वजह यह है कि वी डोंट वॉन्ट टू इनकरेज समवन इन समथिंग दैट्स बैड। सो आपको पता ना ईमान के तीन दर्जे हैं, या तो आप उस बंदे को हाथ से रोको, या आप जुबान से रोको, या फिर आप दिल में बुरा समझो। तो ये नहीं हो सकता कि आप दिल में बुरा समझ रहे हैं और आपने कहा थैंक यू सो मच आई लव दिस डिश और घर जाके आप खा रहे हैं, ठीक है। तो थैंक यू सो मच आपको कि उनको बहुत प्यार से कहें, बहुत प्यार से कहें कि बहुत बहुत शुक्रिया, जजाकल्ला खैर, अल्लाह ताला आपको अजर अता फरमाए, लेकिन प्लीज हम ये नहीं खा सकते। क्यों भाई, क्या हो गया, इसमें कैसी बात है कि हम असल में जो भी चीज ऐसी हो ना दीन में इजाफा हो हम नहीं करते। अब आपसे बहस करना चाहें तो प्यार से बात करें, अगर वो बदतमीज हो जाए तो कहें कालू सलामा सलाम अलैकुम रहमतुल्लाह और अंदर चले जाएं, ठीक है। ऑलराइट, पूछा है कि जी दिस इज अ क्वेश्चन आई हैव आस्क्ड मल्टीपल टाइम्स बट आई हैव नॉट गॉट अ सैटिस्फैक्ट्री आंसर येट। इफ अ पर्सन वांट्स टू डू एनी गुड डीड फॉर अल्लाह अलोन His intention is pure, but when he does it and people compliment him, he does feel a surge of pride because everyone loves his own praise. So will he get the reward for it? And how to keep your intention always pure? Okay, देखे बात ये कि भाई सही कहा आपने कि ये बड़ी natural बात है कि जब लोग हमारी तारीफ करते हैं हमें खुशी होती है। ये natural बात है, इसमें कोई denying नहीं है। अब for example घर में आपने अगर खाने की चीज बनाई है और सब कह रहे हैं वाह इतनी amazing है, तो आपको खुशी तो होती है कि अल्हम्दुलिल्लाह मैंने डिश बनाई है, लोगों को पसंद आ रही है। ये तो नहीं कि आप एक्सपेक्ट करते हो कि लोग कहेंगे कि आप फजूल चीज बनाइए और दफा हो जाओ और लाना, ये तो नहीं हम चाहते। हम ये चाहते हैं लोग तारीफ करें। तो बात यह कि अगर आप लेकिन बनाते हुए या कोई अमल करते हुए नीयत अल्लाह के लिए खालिस थी, उसके बाद में कोई तारीफ करते तो और बात है, लेकिन आप तारीफ के लिए वो काम नहीं कर रहे। लोग तारीफ करें अल्हम्दुलिल्लाह, नहीं करते सुम अल्हम्दुलिल्लाह। देखिए अब मैं आपकी तरफ यहां लेक्चर देने आता हूं ना, अब मैं नीयत तो साफ करके आता हूं, पूरी कोशिश करता हूं मेरी नीयत साफ। अब कोई अगर कहता है सर मैं यहां से बाहर निकल रहा हूं, सर क्या लेक्चर है सर कमाल हो गया, अब मैं फेसबुक पे जाऊं सर वेरी गुड लेक्चर टुडे सर, मुझे खुशी होती है अल्हम्दुलिल्लाह। लेकिन आई डोंट डू इट फॉर दैट रीजन. आप सारे कहना कि सर आप पागल हैं, मैं तब भी खुश हूं. ठीक है, आप कहना कि जी बिल्कुल लेक्चर पसंद नहीं आया, मैं तब भी खुश हूं इंशाल्लाह. ठीक है, सो आई डोंट डू इट फॉर दैट रीजन. ऑफन टाइम्स कहीं पे मैं लेक्चर देता हूं, कोई बंदा ऑफेंड हो गया तो मैं कहता हूं जी मेरा काम आपको ऑफेंड करना नहीं था, लेकिन मैं आपकी तारीफें सुनने भी नहीं बैठा हुआ. ये कोई लेक्चर यहां वर्कशॉप हो रही है, क्या हो रहा है? ठीक है, सो आपकी नीयत शुरू में खालिस रखें, एंड अगर कोई तारीफ करता है तो नेचुरली वी फील गुड, बट डोंट डू इट फॉर द प्रेज. डोंट डू इट फॉर द प्रेज. इफ दे प्रेज यू नो प्रॉब्लम, बट डोंट डू इट फॉर दैट रीजन. और ये मेरा ख्याल आखिरी सवाल होगा बिकॉज टाइम शॉर्ट है. क्या हम अजका नाम रख सकते हैं? रखे जी, क्या होता है, छोटा सा सवाल था. अच्छा चल जल्दी से देख लेते हैं क्या ग्रीन. कैन बी ओनली प्रे सलाह सो वी कैन गो टू जन्ना. सलाह इज जस्ट वन थिंग. आपके पिलर्स तो पांच है ना. अभी आप जो स्टूडेंट्स हैं उनके लिए नमाज टॉप प्रायोरिटी है, लेकिन जब आप इंशाल्लाह कहीं अर्न करना शुरू करेंगे तो आप पे ज़कात भी फर्ज हो जाएगी, ज्यादा पैसे आएंगे तो आप पे हज भी फर्ज हो जाएगा, तो रमजान के महीने में रोजे भी हो जाएंगे. तो बात यह कि सिर्फ नमाज से बात नहीं बनेगी, नमाज तो आपका स्टार्टिंग पॉइंट है, लेकिन इंशाल्लाह आगे भी हमें बाकी भी एहकाम पूरे करने चाहिए. फाइनल सवाल, इज सेलिब्रेटिंग बर्थडेज अलाउड इफ वी टेक देम इन पॉजिटिव वेज लाइक आई एम हैप्पी दैट आई एम गोइंग मोर नियर टू अल्लाह और आई एम हैप्पी दैट आई हैव पास सम पार्ट ऑफ माई टेस्ट. बात यह कि मैं इसका छोटा जवाब देता हूं, मैं बहुत बड़ा फतवा नहीं लगा रहा कि हराम है या फलां है, लेकिन मैं आपको बताता हूं कि देखें बर्थडे जनरली एक मुसलमानों ने कभी सेलिब्रेट नहीं की, यानी दिस वॉज नेवर समथिंग दैट द मुस्लिम थॉट वॉज इम्पॉर्टेंट. ठीक है, इवन हमारे बड़ों में भी मुझे याद है कि हमारे जो बड़े दादी दादा वगैरह या उनके टाइम पे वो अपनी डेट ऑफ बर्थ याद भी नहीं रखते थे. स्पेशली जो लोग गांव शाही पे रहते हैं ना, वो उनको पता भी नहीं है किस साल में पैदा हुए, किस महीने में पैदा हुए, बिकॉज दिस वॉज नॉट इम्पॉर्टेंट, वॉट यू डू वॉज मोर इम्पॉर्टेंट. तो बर्थडे तो अपनी एडॉल्फ हिटलर भी मनाता होगा, और एडॉल्फ हिटलर की माँ भी कहती होगी हैप्पी बर्थडे टू यू और खुशियां मनाती होगी. बर्थडे हो सकता है फिरौन भी मनाता हो. ठीक है, तो जस्ट पैदा हो जाना अच्छी बात नहीं है, असल में बात यह आपने किया क्या है. दूसरी बात यह, एज मुस्लिम्स वी रियलाइज कि एवरी ईयर आई एम गेटिंग क्लोजर टू मीटिंग अल्लाह, तो मेरा हिसाब किताब मैंने क्या किया है. एंड थर्ड थिंग ये है कि ये जो बर्थडे का ट्रेडिशन है ये एक्चुअली पेगन लोगों से आ रहा है. जो पेगन थे सेल्टिक जो नॉर्दर्न यूरोप में होते थे वहां से आ रहा है. वो लोग क्या करते थे स्कैंडिनेवियन कंट्रीज में, वो लोग जब एक साल पास करते थे ना, एक साल गुजरता था, तो वो कहते थे कि मैंने एक साल में मदर नेचर को बीट कर दिया है, कि वहां के हालात इतने टफ थे, कहते थे मैंने एक साल गुजार लिया, मैं बड़ा चैंपियन हूं कि मैं एक साल जिंदा रह गया. तो फिर वो क्या करते थे कि वो कोई खाने की डिश लाते थे और उस खाने की डिश के साथ मोमबत्तियां जलाते थे, क्योंकि वो लोग थे फायर वर्शिपर्स. तो वो क्या करते थे, अपने फायर गॉड्स को पुकारते थे. एंड टेल मी इफ दिस साउंड्स फेमिलियर. वो अपने फायर गॉड्स को पुकारते थे, अपने फायर गॉड से दुआ करते थे और फिर मोमबत्तियों को बुझाते थे ऐसे करके, और फिर वो खाना खाते थे. तो अभी आजकल के जमाने में क्या हो रहा है, कभी आपने सोचा कि हम इस पर मोमबत्तियां क्यों लगाते हैं? कभी आपने सोचा कि हम कैंडल्स को ब्लो क्यों करते हैं? कभी आपने सोचा कि लोग कैंडल ब्लो करने से पहले दुआ क्यों मांगते हैं? तो हम तो चले अल्लाह से मांगते होंगे कि अल्लाह मुझे दे दे, लेकिन ये एक्चुअली ये जो कल्चर है ना, ये नॉन मुस्लिम पेगन फायर वर्शिपर से आ रहा है. तो हम कहते हैं कि कम अज कम नबी करीम सल्लम की हदीस है कि हमें नॉन मुस्लिम्स की मुशाबियत नहीं करनी चाहिए. वी शुड नॉट लुक लाइक और एक्ट लाइक और बी लाइक द नॉन मुस्लिम, बल्कि ये फरमाया कि जो जिनकी मुशाबियत करेगा वो उन्हीं में से होगा. तो इसलिए वी शुड अवॉइड एज मच एज वी कैन बर्थडे सेलिब्रेशन. कि पूछना है इफ एनी वन डाइज हाउ मेनी डेज शुड बी मेक दुआ फॉर हिज फॉरगिवनेस. यू कैन मेक दुआ टिल द टाइम यू आर अलाइव. तो बेशक आप दुआएं मांगते नहीं, कोई मसला नहीं चाहता था. तो इंशाल्लाह अल्लाह ताला हम सबका यहाँ पे आना कबूल फरमाए. आई प्रे दैट अल्लाह सुब्हान ताला मेक्स आवर टाइम दैट वी हैव स्पेंट हियर एज पार्ट ऑफ आवर हसनात, एज पार्ट ऑफ आवर गुड डीड्स ऑन द डे ऑफ जजमेंट. सो इंशाल्लाह बारकल्लाहु फीकुम, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू.